Radio Veri FM, Radio Veri FM,
Radio Veri FM, Antana Betuplu Cha, Rexy Duituplu, Sat Megahertz. जिल्ला समन्वय समिति सुर्खेतको नौपदका लागि 18 जनाको मनोनयन दर्ता. संयोजकमा कंग्रेसका छविलाल सिग्देल र एमालेका टोप बहादुर राजकोटी बीच प्रतिस्पर्धा हुने.
भरतपुर महानगरपालिका 19 नम्बर वडाको मतदान आज हुँदै सुरक्षा व्यवस्था कडा.
आफ्नो चेतावनीपछि भारतले सीमा क्षेत्रबाट आफ्नो सेनालाई फिर्ता गरेको चीनको दावी.
र सातवटै प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको रङ्गशाला स्थापना गर्ने खेलकुद मन्त्रीको घोषणा. हिमाल पहाड तराई कोही छैन पराई बिहानको भेरी खबरबाट डिलो र सुचित्राको नमस्कार. तपाईँ हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेसनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ.
अब खबर विस्तारमा. जिल्ला समन्वय समिति सुर्खेतको 9 पदका लागि 18 जनाको मनोनयन दर्ता भएको छ. नेपाली कङ्ग्रेसका 9 र नेकपा एमालेका 9 गरी 18 जनाको मनोनयन दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ. नेपाली कङ्ग्रेसले संयोजकमा पञ्चपुरीका छविलाल सिग्देल र सहसंयोजकमा वीरेन्द्रनगरका देवी भट्टराईलाई उठाएको छ. त्यसै गरी महिला सदस्यमा वीरेन्द्रनगरका पूर्ण चालिसे, सिम्ताका बालकुमारी पुन, चौकुनेका रमा बिसीलाई उठाइएको छ. दलित अल्पसंख्यकबाट भेरीगङ्गाका पुसे कामी र खुला सदस्यमा चिङ्गाटका वीरसिंह घरती, गुर्बाकोटका वासुदेव शर्मा र सिम्ता गाउँपालिकाका तीर्थ रावलको मनोनयन दर्ता भएको छ. त्यसै गरी नेकपा एमाले संयोजकमा टोप बहादुर राजकोटी र सहसंयोजकमा दीपा मल्ललाई उठाएको छ. महिला सदस्यमा भने सुनिता चौधरी र चन्द्रकुमारी धामी, दलित सदस्यमा डम्बर नेपाली तथा खुला सदस्यमा काशीराम देवकोटा, मोहन कुमार चन्द, उमा गौतम शर्मा र गम्भीर सिंह सोमईलाई उम्मेद्वार बनाइएको छ. सुर्खेतमा यही 23 गते जिल्ला समन्वय समितिका लागि निर्वाचन हुँदैछ. 9 वटा स्थानीय तह रहेको सुर्खेतमा जिल्ला समन्वय समिति निर्वाचनका लागि 18 मतदाता रहेका छन्। यीमध्ये कङ्ग्रेसले नगर प्रमुख र उपप्रमुख तथा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष गरी 11 र नेकपा एमाले 7 पद जितेका छन्।
गैर कानुनी मिटर ब्याज धन्दामा संलग्न रहेको भन्दै कैलालीका 2 महिलालाई जेल चलान गरिएको छ. उच्च अदालत नेपालगञ्जले तोकेको धरौटी तिर्न नसकेपछि धनगढी बस्ने कविता चौधरी र मन्जु बमलाई बैंकिङ कसरो अन्तर्गत प्रपक्षका लागि कारागार चलान गरिएको हो. उच्च अदालतको वाणिज्य इजलासले कविता चौधरीको नाममा 7 लाख र मन्जु बमको नाममा 3,50,000 रुपियाँ धरौटी रकम तोकेको थियो. दुवैजनाले धरौटी रकम बुझाउन नसकेपछि प्रपक्षका लागि नेपालगञ्जकै कारागार चलान गरिएको छ. 14 लाख रुपियाँको चेक बााउन्स भएपछि रेखा अधिकारीले कविता चौधरी विरुद्ध उजुरी दिनुभएको थियो. प्रहरीले चौधरीलाई असार 28 गते पक्राउ गरी वाणिज्य इजलासका लागि उच्च अदालत नेपालगञ्जलाई बुझाएको हो. यसै गरी 7,29,000 रुपियाँ चेक बााउन्स भएको उजुरीका आधारमा प्रहरीले मन्जुलाई पक्राउ गरी थप कारवाहीका लागि उच्च अदालत नेपालगञ्ज पठाएको हो.
केही दिन यता बर्दियामा भारतबाट भन्सार चोरी पैठारी गरी नेपालतर्फ अवैध रूपमा सामानहरू ल्याउने क्रम बढेको छ. सिमाना प्रहरी, सशस्त्र प्रहरी, घुमा प्रहरी र भन्सारका कर्मचारीहरू तैनात रहे पनि रातको समयमा चोरी पैठारी गर्ने क्रम बढेको छ. भारतबाट नेपालतर्फ चोरी पैठारी हुने सामानहरूमा कस्मेटिक, चामल, सिमेन्ट, स्टेसनरीका सामान, मलखाद र बिउ तथा कीटनाशक औषधि, मोटर तथा मोटरसाइकलका पार्ट, सवारी साधन, खाद्यान्न सामग्री, खानेतेल, टायर ट्युबहरू रहेका छन्। भारतबाट नेपालतर्फ भित्रिने सामानहरूमध्ये थोरै सामग्री मात्रै प्रहरीले बरामद गर्न सकेको छ. प्रहरीले गुरलिया 11 महम्मदपुर बोर्डर एरिया नजिकबाट 1,13,753 मूल्य बराबरको कस्मेटिक सामान बरामद गरेको छ. प्रहरीले 4 कार्टुन कस्मेटिक सामान, 1 बोरा प्लास्टिक र 4 थान प्लास्टिकका झोला समेत बरामद गरेको छ. यस्तै बर्दिया प्रहरीले भारत बराइच थाना मोतीपुर ग्राम ईश्वरापुरका पाँचजनालाई पक्राउ गरेको जनाएको छ। पक्राउ परेमा वर्ष 27 पप्पु यादव, वर्ष 39 सलिम खाँ, वर्ष 33 नसिब खाँ, वर्ष 45 मुलेह मनिहार र वर्ष 20 राहुल खाँ रहेका छन्। प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरी नायब निरीक्षक गजबहादुर ऐर समेत 6 टोलीले उनीहरूलाई बढियाताल गाउँपालिका डाँफे नजिकैबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताउनु भएको छ। पक्राउ परेका उनीहरूलाईबाट 194,000 मूल्य बराबरका 33 पेटीमा राखी 2,600 थान बोइलर कुखुराको चल्ला र साइकल समेत बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका 5 आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय मैना पोखरमा राखिएको र बोइलर कुखुराको चल्लाहरू भने आवश्यक कारवाहीको लागि पशु क्वारेन्टाइन कार्यालय गुलरिया पठाएको प्रहरी नायब उपरीक्षक खड्काले बताउनुभयो।
बबई नदीको चेपाङ र भादामा नदीको पानीको सतह खतराभन्दा माथि नाघेको छ। जल तथा मौसम विभागको बिहान 5:30 जाँदाको विवरण अनुसार चेपाङमा अहिले पानीको सतह 6.10 र भादामा 8 पुगेको छ। चेपाङमा 5.50 र भादामा 7 खतराको तह मानिन्छ। पानीको बहावले खतराको तह नाघे नदी किनारका बासिन्दालाई सतर्कता अप्नाउन सूचना गरिएको जिल्ला आपतकालीन केन्द्र सूचना व्यवस्थापन अधिकृत रपन गेवालीले बताउनुभयो। लगातार परिरहेको झरी नरोकिए बबे नदीमा पानीको सतह अझ बढी बढ्न सक्ने र नदी किनारका बस्तीहरू डुबानमा पर्न सक्ने र केही स्थानमा नदी पस्न सक्ने सम्भावना रहेकाले बबे नदी आसपासमा बस्नेहरूलाई सजगता अप्नाउन अनुरोध गरिएको अधिकृत गेवालीले बताउनुभयो। उहाँले सम्भावित जोखिम आउन सक्ने स्थानहरूमा जनशक्ति र स्रोत साधन तयारी अवस्थामा राखिएको समेत बताउनु भएको छ।
जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले स्वाइन फ्लू तथा अन्य रोग जाँच गर्ने किट माग गरे पनि नआउँदा समस्या भएको जनाएको छ। कार्यालयका जनस्वास्थ्य अधिकृत एवं महामारी तथा रोग नियन्त्रण फोकल पर्सन रामबहादुर चन्दले इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा एकसाथ अघि स्वाइन फ्लू तथा अन्य रोग जाँचको किट माग गरे पनि नआएको बताउनु भएको छ। भेरी अञ्चल अस्पतालले स्वाइन फ्लूका शङ्कास्पद बिरामी उपचारमा आए पनि जाँच्ने किटको अभाव मा पहिचानमा समस्या भएको बताएको छ। अस्पतालका फिजिसियन डाक्टर खगेन्द्र शाहीले अस्पतालमा टाउको दुख्ने, शरीर दुख्ने, ज्वरो आउने, रुगाखोकी लाग्ने जस्ता लक्षण भएका 8-10 बिरामी दिनौँ हुने गरेको बताउनु भएको छ। अस्पतालमा स्वाइन फ्लू जाँच्ने किट नभएकाले यही हो भनेर किटान गर्न नसके पनि केहीमा बिरामी मा देखिएको लक्षण हेर्दा स्वाइन फ्लू भएको हुन सक्ने सम्भावना रहेको उहाँको भनाइ छ। नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जका फिजिसियन डाक्टर प्रकाश नागले अस्पतालमा स्वाइन फ्लूका शङ्कास्पद बिरामी खासै नआए पनि स्क्रब टाइफस र डेङ्गुका बिरामी भने आइरहेको बताउनुभयो।
जाजरकोट जिल्ला कारागारमा क्षमताभन्दा चौगुना बढी कैदी बन्दी हुँदा समस्या भएको छ। 10 अट्ने क्षमता भएको कारागारमा अहिले 47 कैदी बन्दी राख्नुपर्दा समस्या भएको कारागार व्यवस्थापन जाजरकोटले जनाएको छ। कर्तव्य ज्यानका 10 कैदी बन्दी र 4 थुनुवा, ज्यान मार्ने उद्योगका 2, जबरजस्ती करणीका कैदी बन्दी 9 र थुनुवा 6, नकाबधारी चोरी मुद्दाका कैदी 6, बहुविवाहका कैदी 2, लागु औषध मुद्दाका कैदी 4 रहेका छन्। यसैगरी सवारी ज्यान मुद्दामा थुनुवामा एक, केही सार्वजनिक अपराध मुद्दामा थुनुवामा परेका 1, झुन्डाई कर्तव्य ज्यान मुद्दामा थुनुवामा 1, जडीबुटी ओसार पोसार मुद्दामा कैदी 1 गरी जम्मा 47 कारागारमा रहेका छन्। कैदी र थुनुवा बढे पनि नयाँ भवन निर्माण नहुँदा व्यवस्थापन गर्न समस्या भएको कारागार कार्यालय जाजरकोटका निमित्त कार्यालय प्रमुख तेज विक्रम शाहले बताउनुभयो। जीर्ण कारागार भवनमा क्षमताभन्दा धेरै कैदी र थुनुवा हुँदा सुरक्षामा समेत चुनौती देखिएको उहाँको भनाइ छ। यस्तै कैदी बन्दीहरूले दैनिक उत्पादन गरेका सामग्रीले बजार पाएका छैनन्। दैनिक कारागारभित्र बसेर मेहनत गरेर तयार पारेका झोला, नेपाली ढाका, टोपी, जाले रुमाल, स्वेटर, लेस, मखमलर, स्कार्फ आदि बिक्री वितरण हुन छोडेका उनीहरूले गुनासो गरेका छन्। बजारमा रेडिमेड र कम मूल्यमा पाइने यस्ता सामग्रीले गर्दा आफूले उत्पादन गरेका सामग्री बिक्री वितरण हुन छोडेको पनि उनीहरूले बताएका छन्। भेरी खबरमा खबरको सिलसिला जारी नै छ। यसलाई भने यो विश्राम।
जिल्ला समन्वय समिति सुर्खेतको नौपदका लागि 18 जनाको मनोनयन दर्ता। संयोजकमा कंग्रेसका छविलाल सेगदेल र एमालेका टोप बहादुर राजकोटी बीच प्रतिस्पर्धा हुने। भरतपुर महानगरपालिका 19 नम्बर वडाको आज मतदान हुँदै सुरक्षा व्यवस्था कडा। आफ्नो चेतावनीपछि भारतले सीमा क्षेत्रबाट आफ्नो सेनालाई फिर्ता गरेको चीनको दावी र 7 प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको रङ्गशाला स्थापना गर्ने खेलकुद मन्त्रीको घोषणा। यी हुन् अहिलेसम्मका मुख्य खबरका शीर्षकहरू।
तपाईँ अहिले सबैको मन सुने रेडियोमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। अब बाँकी खबर। भरतपुर महानगरपालिका 19 नम्बर वडाको स्थानीय तह निर्वाचनको पुनः मतदान आज हुँदैछ। कडा सुरक्षा व्यवस्थासहित निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन कार्यालयले जनाएको छ। वडाका 6 केन्द्रमा 36 कर्मचारी सहित ठूलो संख्यामा सेना, सशस्त्र प्रहरी र प्रहरी परिचालन गरिएको छ। नेपाल प्रहरीका 461 जना, सशस्त्र प्रहरीका 300 जना र तेस्रो घेरामा 100 भन्दा बढी संख्यामा सेना खटिएका छन्। छुट्टा छुट्टै मोबाइल टोलीको समेत व्यवस्था गरिएको छ। प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले यो विशेष परिस्थितिमा हुन लागेको निर्वाचन भएको बताउँदै सबै बुथ संवेदनशील रहेको बताउनु भएको छ। मतदान अवलोकनका लागि निर्वाचन आयुक्त ईश्वरी पौडेल र अनुगमनका लागि सह न्यायाधिवक्ता कृष्णजीवी घिमिरे बिहिबार जिल्ला पुग्नु भएको छ। वैशाख 31 चुनावमा उक्त वडामा 2897 मत खसेको थियो। गणनाका क्रममा जेठ 14 गते माओवादी कार्यकर्ताले मतपत्र च्यातेपछि निकै दिन लगाएर निर्वाचन आयोगले पुनः मतदान गर्ने निर्णय लिएको हो। तर पुनः मतगणनाको माग गर्दै परेको रिटमा सर्वोच्च अदालत पनि आयोगकै निर्णयअनुसार फैसला गरेपछि पुनः मतदान गर्न लागिएको हो। मेयरमा एमालेबाट देवी गेवाले र माओवादी केन्द्रबाट रेणु दाहाल चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ।
राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष डाक्टर सोनिम वाग्लेले संहिता अनुकूल आयोगका पुनसंरचना र आर्थिक सुधार आफ्नो प्रमुख प्राथमिकता हुने बताउनु भएको छ। मन्त्री परिषदको बैठकबाट नियुक्त डाक्टर वाग्लेले आयोगबाट आयोगलाई संघीय संसद र प्रदेशसभाको निर्वाचनपछि आयोगको स्वरूप परिवर्तन गर्नुपर्ने बताउनु भएको छ। उहाँले दीर्घकालीन सोचका साथ प्रमाणित र वास्तविकतामा आधारित योजना बनाई सन् 2020 विकासशील मुलुकमा स्तर उन्नति गर्न आफ्नो पहल रहने बताउनु भएको छ। सन् 2030 पुरा हुनुपर्ने दीर्घ विकास लक्ष्य र मध्यम आय भएको मुलुकको दर्जा हासिल गर्ने एकीकृत खाका ल्याउने उहाँको भनाइ छ।
सरकारले नेपाल प्रहरीका 11 DIG प्रहरी अतिरिक्त महानिरीक्षकै AIG बढुवा गरेको छ। मन्त्री परिषदको बैठकले बढुवा सिफारिस समितिको सिफारिस अनुसार DIG बढुवा गरेको हो। बढुवा सिफारिस विरुद्ध परेको उजुरी पुनरावलोकन समितिले खारेज गरेपछि बढुवाको बाटो खुलेको हो। बहादुर भण्डारी, जयबहादुर चन्द, देवेन्द्र सुवेदी, पशुपति उपाध्याय, केशरी राज खिमिरे, माधव प्रसाद जोशी, विजयलाल कायस्थ, कमल सिंह बम, मिङमार लामा, रणबहादुर चन्द र विजय कुमार भट्ट AIG बढुवा हुनुभएको छ। चन्दलाई पुष्पकमल दाहाल नेतृत्वको सरकारले प्रहरी प्रमुखमा नियुक्त गरे पनि सर्वोच्चले नियुक्ति खारेज गरेपछि प्रकाश अर्याल प्रहरी प्रमुख हुनुभएको छ। IGPको दावी गर्दै सर्वोच्च अदालत गएका DIG नवराज सिलवालको मुद्दा भने अझै सर्वोच्चमा विचाराधीन रहेको छ।
सांसदहरूले प्रस्तावित प्रतिनिधि सभा सदस्य निर्वाचन सम्बन्धी विधेयक 2074 प्रत्यक्ष निर्वाचनतर्फ महिला बीचमा मात्र प्रतिस्पर्धा हुने व्यवस्था गर्न सुझाव दिएका छन्। महिला बीचको प्रतिस्पर्धाले मात्र प्रतिनिधि सभामा 33% महिला सहभागिता सुनिश्चित हुने भन्दै सांसदहरूले कुल 165 निर्वाचन क्षेत्रमध्ये 51% क्षेत्र महिलाका लागि छुट्याउन सुझाव दिएका छन्। व्यवस्थापिका संसद राज्य व्यवस्था समितिद्वारा प्रस्तावित प्रतिनिधि सभा सदस्य निर्वाचन सम्बन्धी विधेयकमाथि आयोजित छलफलमा आफ्ना संशोधन तथा राय सुझाव दिँदै सांसदहरूले स्वतन्त्र, निष्पक्ष तथा धाँधली रहित निर्वाचनका लागि निर्वाचनको तिथि मिति तोक्ने प्रावधान सरकारलाई भन्दा निर्वाचन आयोगले नै दिनुपर्ने सुझाव दिएका छन्। डाक्टर ईश्वरी न्यौपानेले कुल निर्वाचन क्षेत्रमध्ये 51% क्षेत्रमा महिला बीचमा मात्रै प्रतिस्पर्धा हुने व्यवस्था विधेयकमा समावेश गर्न आवश्यक भएकोमा जोड दिनुभएको छ। सांसद श्याम कुमार श्रेष्ठले समानुपातिक निर्वाचनको बन्द सूची निर्वाचन आयोगमा पेश गरिसकेपछि परिवर्तन हुन नसक्ने प्रावधान राख्न सुझाव दिनुभएको छ। सांसद रामनारायण भिडारीले समानुपातिक निर्वाचनको बन्द सूचीमा अपाङ्गता भएकाहरूलाई पनि समावेशी आधार बनाइनुपर्ने बताउनुभयो।
सरकारले सडक यातायात र विद्युत प्रसारण का लागि अमेरिकाले दिने सहयोग रकम स्वीकार गर्ने भएको छ। हिजो बसेको मन्त्री परिषदको बैठकले अमेरिकी सरकारले नियुक्त मिलेनियम च्यालेन्ज कर्पोरेसनबाट प्राप्त हुने 51.38 अर्ब सहायता रकम स्वीकार गर्ने निर्णय पनि गरेको छ। रकमबाट 5 वर्षभित्र सडक यातायात र विद्युत प्रसारण क्षेत्रमा सुधारको काम सम्पन्न गर्नुपर्ने बताइएको छ। बैठकले राष्ट्रिय योजना आयोगको रिक्त उपाध्यक्ष पदमा डाक्टर सोनी मागलेलाई नियुक्त गरेको छ। केही दिन अघि आयोगका उपाध्यक्ष डाक्टर मीनबहादुर श्रेष्ठले राजीनामा दिएपछि पद रिक्त भएको थियो।
हवाई यात्राको भरमा रहेको डोल्पामा 1 महिनादेखि हवाई उडान बन्द भएको छ। हवाई उडान बन्द भएपछि स्थानीयले डोल्पामाथि अघोषित नाकाबन्दी भएको गुनासो गरेका छन्। हवाई उडान बन्द हुँदा यहाँ दैनिक उपभोग्य सामानहरू खरिद गर्न नागरिकलाई सकस भएको छ। डोल्पामा रहेको 2 विमानस्थलमध्ये सञ्चालनमा आइरहेको जुफाल विमानस्थलमा कालोपत्रको लागि काम भइरहेको हुँदा हवाई उडान बन्द भएको छ। यातायातको अरू विकल्प नभएका कारण हवाई उडान समेत बन्द भएकाले शास्ति बढेको स्थानीयले गुनासो गरेका छन्। नेपाली कङ्ग्रेस डोल्पा जिल्ला सभापति अङ्गत बुढाले एकमात्र विकल्पका रूपमा हवाई जहाज बन्द भएकाले दैनिक उपभोग्य सामानहरूमा महँगो भएको र निकै कठिन उपचार गर्नुपर्ने समस्या भएको बताउनु भएको छ। नेकपा एमाले डोल्पाका अध्यक्ष दत्तबहादुर रोकाईले पनि डोल्पा अघोषित नाकाबन्दी भएको भन्दै उहाँले महँगी पनि 25%ले बढेको बताउनु भएको छ। डोल्पामा अनिश्चितकालीन तालाबन्दी भएको भन्दै नेपाल राष्ट्रिय बुद्धिजीवी सङ्गठनले प्रेस विज्ञप्ति जारी गर्दै ध्यान आकर्षण समेत गराएको छ।
भेरी खबरमा खबरको सिलसिला जारी नै छ भने यो अर्को विश्राम
रेडियो भेरी एफएम।
जिल्ला समन्वय समिति सुर्खेतको 9 पदका लागि 18 जनाको मनोनयन दर्ता। संयोजकमा कङ्ग्रेसका छविलाल सिग्देल र एमालेका टोप बहादुर राजकोटी बीच प्रतिस्पर्धा हुने। भरतपुर महानगर 19 नम्बर कोडाको मतदान आज हुँदै सुरक्षा व्यवस्था कडा। आफ्नो चेतावनीपछि भारतले सीमा क्षेत्रबाट आफ्नो सेनालाई फिर्ता गरेको चीनको दावी र 7 प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको रङ्गशाला स्थापना गर्ने खेलकुद मन्त्रीको घोषणा। यी हुन् आज अहिलेसम्मका मुख्य खबरका शीर्षकहरू।
तपाईँ अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। भेरी खबरमा अब बाँकी खबर। सल्यानमा आर्थिक वर्ष 2073-74 सवारी कारवाहीमा गत वर्षको भन्दा दोब्बर राजस्व सङ्कलन भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालयले दिएको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2073-74 9,348 सवारी कारवाहीमा बाट भने 53,82,500 राजस्व सङ्कलन भएको छ। ट्रकमा 1,297 बस 868 जीप तथा कार 1,513 मोटरसाइकल 3,895 ट्र्याक्टर 1,774 सवारी कारवाहीमा परेका जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यानले जनाएको छ। कारवाहीमा परेका अधिकांश सवारी मादक पदार्थ सेवन गरेको, छतमा यात्रु राखेको, ओभरलोड हालेको, सिट बेल्ट हेलमेट नलगाएको, कागजपत्र साथमा नबोकी सवारी चलाएको, सवारी चालक अनुमति पत्र नभएको लगायतका रहेका जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी जोसफ कुमार चौधरीले बताउनु भएको छ।
करदाता सेवा कार्यालय जुम्लाले गत आर्थिक वर्ष 2073-74 विभागले दिएको लक्ष्य अनुसार राजस्व सङ्कलन हुन नसकेको जनाएको छ। निमित्त प्रमुख कमलेश कुमार यादवले विभागले 6,82,00,000 राजस्व सङ्कलन गर्ने लक्ष्य दिए पनि 6,59,00,000 मात्रै राजस्व सङ्कलन भएको बताउनु भएको छ। यादवले घर बहाल करमा बढी कर छली भएको बताउँदै बजारमा सामान किनमेल गर्दा बिल लिने दिने संस्कार नबनेकाले पनि राजस्व सङ्कलन हुने गरेको राजस्व सङ्कलन छली हुने गरेको बताउनु भएको छ। सङ्कलित राजस्वमा भन्दा बढी अग्रिम आयकर 2,19,78,000 राजस्व सङ्कलन भएको छ। पारिश्रमिकमा आधारित सामाजिक सुरक्षा करतर्फ 1,24,88,000 र पारिश्रमिक करतर्फ 1,14,19,000 राजस्व सङ्कलन भएको बताउनु भएको छ।
भेरी खबरमा अब केही विदेशको खबर। चीनले आफ्नो चेतावनीपछि भारतले चीनसँगको सीमा क्षेत्रबाट आफ्नो सेनालाई फिर्ता गरेको जनाएको छ। डोकलाम क्षेत्रमा 18 जुनदेखि ठूलो सङ्ख्यामा दुवै क्षेत्रमा दुवै देशका सेना आम्ने सामने भएर बसेका थिए। 400 संख्यामा भारतीय सेना रहँदै आएकोमा हाल 40 मात्रै तैनात रहेको चीनले जनाएको छ। चीनले आफ्नो भूमि रक्षाका लागि जस्तोसुकै कदम उठाउन आफू तयार रहेको बताउँदै वार्ताका लागि भारतीय सेना फिर्ता हुनुपर्ने शर्त अघि सारेको थियो। चिनिया विदेश मन्त्रालयले 15 पृष्ठ लामो दस्तावेज जारी गर्दै डोकलाम क्षेत्रमा सुरुमा 400 भारतीय सैनिक रहेकोमा हाल घटाएर 40 सीमित गरिएको जनाएको छ। तर भारतले भने छ सातादेखि यो क्षेत्रमा आफ्नो 350 सैनिक तैनात रहँदै आएको दावी गरेको छ।
अफगानिस्तानको कन्दहार सहरको एक विमानस्थलमा तालिबानले आक्रमणमा नेटो आबद्ध दुईजना अमेरिकी सैनिकको ज्यान गएको छ। अफगानिस्तानमा कार्यरत नेटो सैन्य बलले आक्रमणमा परि अरू 4 नेटो आबद्ध सैनिक घाइते भएको जनाएको छ। आक्रमणमा परि कन्दहार प्रान्तमा 2 नेटो सैनिक मारिनुका साथै अन्य 4 घाइते भएका छन्।
र भेरी खबरको अन्त्यमा अब एउटा खेल खबर। युवा तथा खेलकुद मन्त्री राजेन्द्र कुमार केसीले सातरी प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको रङ्गशाला स्थापना गर्ने घोषणा गर्नुभएको छ। राजधानीमा भएको कार्यक्रममा मन्त्री केसीले भने नेपालको खेलकुद क्षेत्रलाई सङ्घीय संरचना अनुसार नै रूपान्तरण गर्नका लागि सातरी प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको रङ्गशाला बनाउने बताउनु भएको हो। नेपालगञ्ज, पोखरा, झापा, विराटनगर, जनकपुर लगायतका सहरहरूमा अन्तर्राष्ट्रिय स्तरको रङ्गशाला बनाउने योजना रहेको उहाँको भनाइ छ। मन्त्री केसीले एन्फा, ओलम्पिक कमिटीदेखि क्रिकेट सङ्घमा समेत विवाद रहेको भन्दै समाधानका लागि पहल थाल्ने पनि बताउनु भएको छ। उहाँले खेलकुदमा राजनीतिकरण भएको भन्दै यसलाई न्यूनीकरण गर्नु आफ्नो पहिलो प्राथमिकता भएको पनि बताउनुभयो।
खेल खबरसँगै बिहानको भेरी खबर सकियो। जानुभन्दा पहिले अहिलेसम्मका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
जिल्ला समन्वय समिति सुर्खेतको 9 पदका लागि 18 मनोनयन दर्ता। संयोजकमा कङ्ग्रेसका छविलाल सिग्देल र एमालेका टोप बहादुर राजकोटी बीच प्रतिस्पर्धा हुने।
भरतपुर महानगरपालिका 19 मरौडाको आज मतदान हुँदै सुरक्षा व्यवस्था कडा।
आफ्नो चेतावनीपछि भारतले सीमा क्षेत्रबाट आफ्नो सेनालाई फिर्ता गरेको चीनको दावी।
र सातटै प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको रङ्गशाला स्थापना गर्ने खेलकुद मन्त्रीको घोषणा। अवस्थालाई बिहानको भेरी खबर सकियो। तपाईँ हाम्रो भेट अहिले बिहान 8 भेरी हाइलाइट्समा हुने नै छ। तबसम्मका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीसँगै डिलु र सुचित्रा बिदा हुन्छौँ। ताजा समाचार स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्कार।